आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा dinesfm.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको आजको खबरबाट सन्तोष राउतको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। 15,000 शेयर सदस्य रहेको नवजीवन सहकारीको झन्डै 3 करोड कर्जा रकम धरापमा, प्रशासनिक खर्चमा 2.5 करोड र सञ्चालक समितिको भत्ता र अनुगमनमा मात्रै 17 लाख खर्च। सडक विभागले माग गरेमा सुदूरपश्चिमका सडक निर्माणका लागि सेना परिचालन गर्न सकिने रक्षा मन्त्री बालकृष्ण खाँडको भनाई, नेपाली सेना र सरकारबीचको सम्बन्धमा कुनै चिसोपन नरहेको जिकिर। ग्रामीण क्षेत्रका किसानहरूको जीवनस्तर सुधार गर्न स्थापना भएको कृषि विकास बैङ्कको किसान माथिको लगानी घट्दै कृषिभन्दा उद्योग र व्यापारमा बढी लगानी। र लामो समयदेखि अवरुद्ध मोहना नदीको पुल निर्माणको कार्य आजबाट सुरु, धनगढीको एक्सिस विद्या आश्रमका तन्मय चौधरीको 3 पाङ्रे इजी कार चर्चामा। अब खबर विस्तारमा। 14,946 जना शेयर सदस्य रहेको नवजीवन सहकारी संस्थाको 23 वार्षिक साधारण सभा शनिबार धनगढीमा हुँदैछ। यसअघि पटक पटक साधारण सभाको आयोजना गर्ने तयारी गरेको सञ्चालक समितिले कोरमा नपुग्ने भन्दै साधारण सभा स्थगित गर्दै आएको थियो। पुस 29 गते हुने भनिएको साधारण सभा पनि माघ 8 गतेका लागि सारिएको हो। भोलि हुने साधारण सभामा नवजीवन सहकारीका अध्यक्ष रतन कथायतले यसपालि 6,87,00,000 मुनाफा गरेको प्रतिवेदन प्रस्तुत गर्नेछन्। सहकारी ऐनअनुसार मुनाफाको 15% लाभांश मात्रै सेयर सदस्यलाई वितरण गर्न पाइन्छ। नवजीवन सहकारीसँग अहिले विभिन्न कोषका नामका करोडौँ रकम अनुत्पादक भएर थन्किएको छ। नवजीवन सहकारीले कमाएको मुनाफा सेयर सदस्यलाई बाँड्न नपाए पनि त्यहाँका कर्मचारी, सञ्चालक समिति र विभिन्न शीर्षकमा खर्च गरेको पाइएको छ। सुनौ सहकर्मी शिवराज भट्टले तयार पारेको रिपोर्ट।
आजभन्दा झन्डै 24 वर्ष अघि अथवा 2048 सालको माघमा धनगढी बजारका केही युवाहरूले दुर्घटनामा घाइते भएर बस पार्कको गेट बाहिर बेवारिसै फेला परेका मोरङका रामनाथ कोइरालाले नयाँ जीवन पाएको भन्दै यसको नाम नवजीवन सहकारी राखिएको हो। भीमदत्त पन्त राजमार्गमा नम्बर नै नखुलेको गाडीले ठक्कर दिएर धनगढीको बस पार्कको गेट बाहिर बेवारिसै छोडिएका मोरङका रामनाथ कोइराला त्यति बेला बस पार्क आसपासमा व्यापार गर्नेहरूका फेला पर्नुभयो। सबैले रकम सङ्कलन गरेर उहाँको सेती अञ्चल अस्पतालमा उपचार भयो। बेहोस भेटिएका रामनाथ कोइरालाले युवाहरूको सहयोगपछि नयाँ जीवन पाए। त्यसैले यस सहकारीको नाम नवजीवन रहेको संस्थापकहरू बताउँछन्। तर अहिले नवजीवन केहीका लागि कमाई खाने भानो भएको छ। झन्डै 15,000 शेयर सदस्य रहेको नवजीवन सहकारीले शनिबार आफ्नो 23 वार्षिक साधारण सभा गर्दैछ। सीमित बैङ्किङ कारोबारको इजाजत पाएको नवजीवनले अहिलेसम्म बैङ्किङ, कर्जा लगानी र ब्याज असुली बाहेक समाजका लागि धेरै कुरा गर्न सक्ने भए पनि केही गरेको देखिँदैन। आर्थिक वर्ष 2072-73 सहकारीले कर्मचारी र प्रशासनिक खर्चमा मात्रै झन्डै 6,22,00,000 रकम खर्च देखाएको छ। कर्मचारीको तलब, दसैँ पेस्की, औषधि उपचार, विदा बाबतको रकम र उपदान जस्ता शीर्षक बाहेक विशेष भत्ता शीर्षकमा 8,77,000, बैङ्किङ भत्ता भनेर 15,53,000, खाजा भत्तामै 10,57,000 र 15,53,000 बालबच्चाको पढाइमा खर्च गरिएको देखाइएको छ। अझ प्रशासनिक खर्चको बेहोरा हेर्ने हो भने बाँड्न पाउने 15% लाभांश बाहेकको 85% रजाइ गरेको भेटिएको छ। सञ्चालक समितिले बैठक भत्ता बाफतकै 3,74,000 रकम बुझेका छन् भने झन्डै 13,00,000 रकम अनुगमन तथा अन्य खर्च शीर्षकमा खर्च देखाइएको छ। यति मात्र होइन, 10,02,000 र 1,52,000 रकम अलग अलग शीर्षकमा शुभकामना खर्च, 3,25,00,000 रकम अतिथि सत्कार खर्च, शीर्षक नै नराखिएको अन्य खर्चमा 3,25,000, 9,50,000 इन्धन खर्च, 36,00,000 रकम वार्षिक साधारण सभा खर्च भनेर देखाइएको छ। 15,000 शेयर सदस्य रहेको नवजीवनले कुल कर्जाको 1,73,00,000 रकम खराब कर्जामा राखेको छ। मन परेका मान्छेलाई कमसल धितो राखेर कर्जा दिने परम्पराले पनि शेयर सदस्यहरूको यत्रो लगानी धरापमा पर्ने भएको हो। नवजीवनले 77,00,000 कर्जा शङ्कास्पद कर्जामा राखेको छ भने झन्डै 38,00,000 रकम कमसल कर्जामा राखेको छ। हुन त झन्डै 2.5 लाख रकम दिएर बीआरबीएसएन एसोसिएट्सले नवजीवनको अडिट गरेर कुनै कमजोरी नरहेको प्रतिवेदन दिएको छ। लेखा परीक्षणका क्रममा भेटिएका कैफियतमा समेत संस्थालाई कुनै सुझाव वा गल्ती लेखिएको छैन भने उक्त संस्थाले सबै वित्तीय विवरणहरू दुरुस्त राखेको उल्लेख छ। दिनेश एफएमका लागि शिवराज भट्ट, धनगढी।
रक्षा मन्त्री बालकृष्ण खाँडले सुदूरपश्चिममा निर्माणाधीन सडक निर्माणको काममा नेपाली सेनालाई खटाउन सकिने बताउनु भएको छ। दिनेश एफएमसँग विशेष कुराकानी गर्दै मन्त्री खाँडले मुलुकका विभिन्न स्थानमा नेपाली सेनाले सफलतापूर्वक सडक निर्माणको कार्य गरिरहेकोले आवश्यक परे सुदूरपश्चिमका सडक निर्माणमा पनि सेना खटाउन सकिने बताउनु भएको हो। 2066 सालमा निर्माण सुरु गरिएको चैनपुर ताक्लाकोट सडकको 8 वर्षमा 40 किलोमिटर मात्रै ट्र्याक खोलिएको छ भने दार्चुलाको खलङ्गा तिङ्कर सडकको पनि यस्तै अवस्था छ। वर्षेनी सडकको बजेट काम गर्न नसकेर फ्रिज जाने गरेको छ। मन्त्री खाँडले सम्बन्धित विभाग र मन्त्रालयबाट सेनाको माग भएमा सेनालाई जिम्मा दिन कुनै कठिनाई नरहेको बताउनुभयो। यस्तै मन्त्री खाँडले नेपाली सेना र सरकार बीचको सम्बन्धमा कुनै चिसोपन नआएको दावी गर्नुभएको छ। भारतले शान्ति सेनामा जाने नेपाली सेना भारतीय सेनाको नेतृत्वमा जानुपर्ने प्रस्ताव गरेपछि नेपाली सेनाले त्यसको प्रतिवाद गरेको थियो। यसै विषयमा सहकर्मी दीपक जोशीले रक्षा मन्त्री खाँडलाई के सरकार र सेनाको सम्बन्धमा चिसोपन आएको हो भनेर सोधेका छन्।
सरकार र सेनाको सम्बन्ध चिसिया होइन कि, अब सेनाको क्षमतालाई चाहिँ हामीले अझै अभिवृद्धि गर्नुपर्ने हुन्छ। सेनाले उसको नियमित काम राष्ट्रिय सुरक्षाको लागि सधैँ तत्पर रहने हो, राष्ट्रको रक्षाको लागि। त्यस साथै हाम्रो नेपालमा विपद व्यवस्थापन र प्राकृतिक प्रकोपहरूको बेलामा पनि सेनाले चाहिँ नि उद्धारमा सबभन्दा पहिलो फ्रन्ट लाइनमै सेना जान्छ र त्यसपछि अन्तर्राष्ट्रिय पिस किपिङ मिसनमा पनि नेपाली सेनाको राम्रै उपस्थिति रहेको छ। त्यसले गर्दा सेनालाई कसरी लजिस्टिकली उनीहरूलाई थप तालिमहरू पनि दिने, थप चाहिँ तपाईँलाई सामग्रीहरू पनि दिने, साधन स्रोतले पनि सम्पन्न गराउने, त्यतापट्टि पनि वर्तमान सरकारले चाहिँ गम्भीरतापूर्वक कदम चाल्छ। र त्यसको साथसाथै अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा चाहिँ हामी रूपान्तरित भएको छौँ होइन, त्यहाँले सेनाको स्वरूप पनि सङ्घीय लोकतान्त्रिक अनुकूल नै कसरी गराउने,
त्यसको गृह कार्य कसरी भइरहेको छ, कस्तो हुन्छ नेपाली
सेनामा? पहिला पनि यसका बारेमा चाहिँ एउटा प्रतिवेदन आएको थियो, त्यो प्रतिवेदनलाई कारण गर्ने क्रममा रक्षा मन्त्रालयले चाहिँ एउटा विशेषज्ञ टोली बनाएको छ र उहाँहरूले यसमा चाहिँ हामीलाई सुझाव दिनुहुनेछ। सेनासँगको परामर्शमा आउने सुझावलाई रक्षा मन्त्रालय अगाडि बढाउँछ र त्यसलाई मन्त्री परिषदले स्वीकृत गरेपछि कार्यान्वयनमा जान्छ। खास गरेर अहिले चाहिँ हामीले नेपालमा 7 वटा चाहिँ प्रदेश संविधानले चाहिँ निर्माण गरेको छ। 7 प्रदेशमा चाहिँ हामीले सेनाको उपस्थिति लाई चाहिँ हामीले सुनिश्चित गर्ने र त्यहाँको सुरक्षा र विकासका लागि पनि सेनाले आफूलाई अग्रसर गराउने हिसाबले नै हामीले सेनाको सांगठनिक स्वरूपलाई चाहिँ त्यसलाई रूपान्तरित गर्न खोजेका छौँ।
केही महिना अगाडि डिफाइलमा हतियार हराएको केसमा एकजना सेनाले आत्महत्या गरेपछि मानव अधिकार आयोगको टोलीलाई छानबिनका लागि जान रोक लगायो नेपाली सेनाले। नेपाली सेना अझै लोकतान्त्रिक हुन सकेका छैन भन्ने,
नेपाली सेनालाई हामी सबैले सम्मान गर्नुपर्छ नम्बर 1। नम्बर 2, नेपाली सेना सबैभन्दा अनुशासित संस्था हो। अहिले संविधानलाई उसले पालना पनि गर्छ, लोकतान्त्रिक मूल्य मान्यतालाई पनि उसले स्वीकार गर्दछ, जनताले चुनेर पठाएको जनप्रतिनिधिको अब नागरिक सरकारलाई नै उसले स्वीकार्दछ। यो नेपाली सेनाले अहिले अवलम्बन गरिरहेको चाहिँ उहाँहरूको अहिलेको दृढता हो। त्यहाँले अब ब्यारेकभित्र हतियार हरायो भने खोजी नीति गर्नु त्यो सेनाको दायित्व पनि हो। अब हतियार हराइसकेपछि अब त्यसमा चाहिँ नि जुन खालको घटनाहरू घटे ती दुःखद घटना हुन्। अब मानव अधिकारलाई नेपालभित्रको संविधान ऐन कानुन नेपाली सेनाको परम्पराले पनि नेपाली सेनाले त्यसलाई अवलम्बन गर्छ। नेपाली सेना संयुक्त राष्ट्र संघको एउटा चाहिँ नि महत्वपूर्ण निकाय भएको कारणले सबभन्दा बढी मानव अधिकार सेनाले नै मान्नुपर्छ। नेपाली सेनाले मानव अधिकारका प्रति सम्मानै गरेको छ, मानव अधिकार मानेकै छ, संविधान पनि मानेकै छ, लोकतन्त्रलाई पनि मानेकै छ।
अनि मुलुकका विभिन्न क्षेत्रमा विकास निर्माणका कार्यमा नेपाली सेना लागिरहेको छ, सडकहरू पनि बनाइरहेको छ। सुदूरपश्चिममा वर्षौंदेखि धेरै सडकहरू निर्माणको क्रममा छन्, कामदार अभाव भएर त्यो समयमै सम्पन्न हुन सकेका छैन। नेपाली सेनालाई यस क्षेत्रको विकास निर्माणमा सहभागी गराउन सकिँदैन?
अब यसमा खास गरेर सडक विभाग र सम्बन्धित मन्त्रालयले त्यो प्रस्ताव ल्याउँछ र मन्त्री परिषदले स्वीकृत गरिसकेपछि रक्षा मन्त्रालय त्यसलाई फलोअप गरेर सेनालाई चाहिँ त्यसका लागि निर्देशन दिन्छ। र अहिले हामीले गोर्खादेखि लिएर यो काली गण्डकीदेखि लिएर कर्णाली चाहिने किडोरको सडक निर्माणदेखि लिएर विभिन्न सडकहरूमा हामीले खटाएकै छौँ र सुदूरपश्चिममा पनि त्यस्ता खालका सडकहरूको निर्माण गर्नका लागि यदि सेनाको जरुरत छ भने सम्बन्धित मन्त्रालय त्यसका लागि चाहिँ हामीलाई आग्रह गर्यो भने सेना त्यसको लागि तयारै छ। खास गरेर ठुला पहाड कडा चट्टानहरू भएको ठाउँमा बाटो खोल्ने क्रममा नेपाली सेनाको खासै विशेष विशेषज्ञतापूर्णको महत्व छ।
अछामको बायलपाटा अस्पतालले आजदेखि नयाँ भवनबाट सेवा सुरु गरेको छ। अस्पताल परिसरमा निर्माण गरिएका अत्याधुनिक नयाँ प्रविधिबाट निर्माण भएको भवनबाट सेवा सुरु गरेको हो। अबदेखि भर्ना भएका बिरामीलाई नयाँ भवनमा राखिने अस्पतालका निमित्त मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुङ्गानाले जानकारी दिनुभयो। आजबाट बिरामीहरूलाई नयाँ भवनमा सारिएपछि 34 बेड सहितको सुविधायुक्त भवनबाट बिरामीले सेवा पाउने भएका छन्। स्वास्थ्य मन्त्रालयबाट यसअघि 15 बेड मात्र सञ्चालनको स्वीकृति पाएको अस्पतालले हाल 50 बेड सञ्चालनको स्वीकृतिको लागि काम भइरहेको जनाएको छ। नयाँ निर्माण भएको भवनमा 34 बेड राखिएका छन् भने बाँकी बेडहरू पुरानो भवनमा रहेका छन्। यसभन्दा अगाडि बेडको अवस्था अभावमा कम बिरामीलाई मात्र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था रहेकोमा अब भने भर्ना गर्ने बिरामीको संख्या पनि थपिने निमित्त मेडिकल निर्देशक डाक्टर ढुङ्गानाले बताउनुभयो। उपकरण बिग्रिएपछि अलपत्र परेको धनगढी राजगाड जोड्ने मोहना नदीको पुल निर्माणको कार्य आजबाट सुचारू भएको छ। बिग्रिएको उपकरण बनेपछि आजबाट पुल निर्माणको काम सुरु भएको निर्माण व्यवसायी चन्द्रशेखर मल्लले जानकारी दिनुभयो। रैकोवार बिछुवालाई धनगढीसँग जोड्ने मोहना नदीको पुल निर्माणको कार्य अलपत्र परेपछि त्यस क्षेत्रका बासिन्दा निराश भएका थिए। उपकरण मर्मतको काम सकिएपछि आजैबाट पुल निर्माणको काम सुरु भएको र असारसम्म 80% काम सम्पन्न गरिसक्ने निर्माण व्यवसायी मल्लले बताउनुभयो। पुल निर्माणको काम अलपत्र पारेको भन्दै जनताले विरोध गरेपछि निर्माण व्यवसायी मल्लले माघको पहिलो साताबाट काम जसरी पनि सुचारू गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। मल्लले प्रतिबद्धता बमोजिम पुल निर्माणको काम सुचारू गरेपछि त्यस क्षेत्रका बासिन्दा खुसी भएका छन्। कृषि विकास बैङ्क शुक्रबारदेखि 50 प्रवेश गरेको छ। स्थापनाको 50 पुगेको अवसरमा धनगढीमा पनि कृषि विकास बैङ्क क्षेत्रीय कार्यालय धनगढीले स्वर्ण जयन्ती मनाएको छ। 2024 साल माघ 7 गते पूर्णतया सरकारी स्वामित्वमा स्थापना भएको कृषि विकास बैङ्कको मुख्य उद्देश्य ग्रामीण क्षेत्रका कृषकमा वित्तीय पहुँच पुगाएर गरिब जनताको जीवनस्तरमा सुधार ल्याउनु थियो। 50 प्रवेश गर्दा गर्दैको यो अवस्थामा कृषकलाई सेवा दिने उद्देश्यले स्थापना भएको यस बैङ्कले हाल ऊर्जादेखि व्यापारसम्मका क्षेत्रमा लगानी विस्तार गरिरहेको छ। लगानीको क्षेत्र र दायरा बढ्दै जाँदा किसानको बैङ्कका रूपमा चर्चा कमाएको कृषि विकास बैङ्कबाट तिनै कृषकहरू भने टाढिँदै गएका छन्। सुनौ कृषि खबरका लागि सहकर्मी नवराज पनेरको रिपोर्ट।
नमस्कार, कृषि खबरमा स्वागत छ, म नवराज पनेरू। ग्रामीण क्षेत्रका किसानहरूको जीवनस्तर उकास्नका लागि स्थापना गरिएको कृषि विकास बैङ्कको कृषि क्षेत्रमा घटिरहेको लगानीका विषयमा आजको कृषि खबरमा हामी चर्चा गर्छौँ। ग्रामीण क्षेत्रसम्म वित्तीय पहुँच पुगाउँदै किसानको जीवनस्तर उकास्नका लागि स्थापना भएको कृषि विकास बैङ्कबाट तिनी किसानहरूलाई कर्जा लिन मुस्किल पर्न थालेको हो। 2062 साल असार 31 गते वाणिज्य बैङ्कमा स्तरोन्नति भइसँगै वर्षेनी कृषि विकास बैङ्कका सुदूरपश्चिममा रहेका शाखाले कृषि क्षेत्रमा लगानी घटाउँदै लगेका छन्। केरा किसान तथा राष्ट्रिय जनमोर्चा कैलालीका अध्यक्ष लक्ष्मीराम आचार्य:
किसानहरू कृषि विकास बैङ्कमा गए भने उहाँहरूले विभिन्न बाहना बनाउनुहुन्छ। किसानहरूलाई भेट दिने कुरा पटक्कै नै दिनुहुन्न भन्दा पनि फरक पर्दैन। सरकारले अझ सस्तो ब्याज दरमा दिने भनेर 6% जुन कुरा लिएर आयो, त्यो 6%को कुरै छोडिदिनुहोस्, 12%, 15%, 16% तिर्छौँ भन्दा पनि किसानहरूलाई कृषि विकास ब्याङ्कले पैसा दिएको छैन। सुखरदेखि लिएर धनगढीसम्मको कुनै पनि शाखा मैले बाँकी राखेको छैन। म सबै ठाउँ पुगेको छु, मैले आफ्नो लागि पनि पुगेको छु, अरूको लागि पुगेको छु। म चाहिँ सक्सेस हुनै सकेन, उहाँहरूले लगानी गर्नै चाहनुहुन्न। अब अलि ठुलो पैमानामा चाहिँ कृषि गर्ने मान्छेहरूलाई त उहाँहरूले झन् हेर्नै चाहनुहुँदो रहेछ। कुनै पनि सरकारी ब्याङ्कले नदिएपछि अन्तत गत्ता सरको ब्याज तिरेर फेरि सरकार चाहिँ ब्याङ्कमा जानुपर्ने अवस्था सिर्जना भयो। म स्वयं
कृषि विकास बैङ्कका सुदूरपश्चिममा एक क्षेत्रीय सहित 22 शाखा रहेका छन्। दूरदराजमा रहेका गाउँसम्म कृषि विकास बैङ्कको शाखा विस्तार त भएको छ, तर कृषि क्षेत्रमा अधिकतम लगानी गर्ने रणनीति फेरिएपछि किसानहरू अहिले सरको ब्याजमा निजी बैङ्कबाट ऋण लिन बाध्य छन्। सरकारले हरेक वाणिज्य बैङ्कलाई 4% विभिन्न वर्ग कर्जा दिनै पर्ने नियम बनाएको छ, तर बैङ्कहरूले होलसेल ल्यान्डिङका नाममा सहकारी वा अन्य साना वित्तीय संस्थाहरूलाई कर्जा दिएर त्यो प्रतिशत पुगाइरहेका छन्। अझ सस्तो ब्याजदरको कृषि कर्जा प्रणाली प्रभावकारी नभइरहेका बेला कृषि विकास बैङ्कको लगानी पनि ऊर्जा, व्यापार र निर्माण केन्द्रित भएपछि किसानहरू समस्यामा परेका छन्। कृषि बाहेकका क्षेत्रमा भने कृषि विकास बैंकले सहजै ऋण दिइरहेको भनाइ छ। 1 करोड भन्दा बढी ऋण लिएका कैलाली सुक्खडका एकजना इटा व्यवसायी जङ्गबहादुर बोगटीको
पुरानदेखि हामी 25 वर्षदेखि काम गरिराखेका छैन।
कृषि विकास बैंक क्षेत्रीय कार्यालय धनगढीको तथ्याङ्क अनुसार केही वर्ष अघिसम्म कृषि क्षेत्रको लगानी 50-55% थियो, तर अहिले आएर त्यो 33% झरेको छ। राष्ट्र बैंकले वाणिज्य बैंकलाई कुनै एउटा क्षेत्रमा 40% भन्दा बढी लगानी नगर्न निर्देशन जारी गरेकाले कृषि क्षेत्रको लगानी घटाउनु परेको दावी गर्दै कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय धनगढीका निर्देशक ध्रुवचन्द्र गौतम
जुन चाहिँ हाम्रो उद्देश्य थियो स्थापना कालको त्यो उद्देश्यलाई हामीले अझै पनि छोडेका छैनौँ। कृषि क्षेत्रमा योगदानको कुरा छ, हिजो 50% योगदान थियो भने अहिले पनि हाम्रो चाहिँ समग्र रूपमा 33% योगदान कृषि क्षेत्रमा अझै पनि रहिरहेको छ। हामी पनि एउटा प्रतिस्पर्धात्मक रूपमा एउटा वाणिज्य बैंकको रूपमा रूपान्तरण भएर चाहिँ एउटा चाहिँ कम्पनी लिमिटेडको स्थापना भएपछि स्वभावतः नेपाल राष्ट्र बैंकले पनि चाहिँ निश्चित रूपमा चाहिँ कर्जाहरू चाहिँ प्रदान गर्दाखेरि यति चाहिँ क्षेत्रमा चाहिँ क्षेत्रगत कर्जा प्रवाह गर्ने भनेर त्यसको सीमा तोकिया हुन्छ। 40% भन्दा बढी चाहिँ हामी कहीँ पनि चाहिँ लगानी गर्न सक्दैनौँ। त्यस कारणले चाहिँ अब चाहिँ यो नेपाल राष्ट्र बैंकको निर्देशन र चाहिँ बैंकिङ नम्स अनुसार चाहिँ हामीले यसलाई चाहिँ खुम्च्याउनु परेको अवस्था हो।
हुन त 51% सरकारी लगानीको कृषि विकास बैंकले लगानीको दायरा बढाएर वार्षिक नाफा पनि बढाउँदै आएको छ, तर बैंकका कर्मचारीले कमिसन लिने गरेको आरोप पनि बेला बेला लाग्ने गर्दछ। त्यसैले स्थापनाको उद्देश्य नै बिर्सिएपछि किसानहरू भने सरको ब्याज तिरेर अन्य निजी बैंकहरूबाट ऋण लिन बाध्य भएका छन्। हवस् त, साप्ताहिक स्तम्भ कृषि खबर सकियो। अर्को साता नयाँ विषयवस्तु लिएर आउनेछौ। नमस्कार।
धनगढीमा भएको पानी रकेट प्रक्षेपण प्रतियोगितामा धनगढीको एक्सिस विद्याश्रम प्रथम भएको छ। धनगढी उच्च माध्यमिक द्वितीय र अक्सफोर्ड स्कुल तृतीय भएको छ। प्रतियोगितामा धनगढीका 7 स्कुलको सहभागिता रहेको थियो, तर पानी रकेट प्रक्षेपण कार्यक्रममा एक्सिस विद्याश्रममा कक्षा 10 विद्यार्थी तन्वय चौधरीले इजी कार नाम दिएको 3 पाङ्ग्रे गाडी चर्चामा रह्यो। स्कुटरका विभिन्न भागलाई अलग अलग जोडेर उनले 3 पाङ्ग्रे इजी कार बनाएका हुन्। उनले बनाएको 3 पाङ्ग्रे इजी कारको आज प्रदर्शनी गरिएको छ। यो सम्बन्धी एक रिपोर्ट सुनौ। धनगढीका तन्वय चौधरीले शुक्रबार आफ्नै विद्यालयमा प्रदर्शन गरेको इजी कार। उनको 3 पाङ्ग्रे इजी कारको प्रदर्शनको पत्रकार उमित बागचन र हेमन्त पौडेलले गाडी चढेर उद्घाटन गरेका हुन्। चौधरीले बनाएको कार देखेपछि उपस्थित अभिभावक चकित परेका थिए। कसरी बनाए त अनिबेले कार, उहाँ भन्नुहुन्छ।
युट्युबमा हेरिरहेको थिएँ, त्यहाँ चाहिँ त्यहाँ बाहिर बाहिरका मान्छेहरूले गोकाट बन्ने कार बनाउँथे कि तिनीहरूले 4 पाङ्ग्रे हुन्थ्यो, तर मैले 3 पाङ्ग्रे बनाएको थिएँ। नेटदेखि आएको आइडिया चाहिँ।
यसअघि पनि उनले बिजुलीबाट चल्ने साइकल निर्माण गरिसकेका छन्, तर त्यो आफूले सोचे जस्तो नभएपछि युट्युबमा हेर्दै जाँदा उक्त कार बनाउने सोच आएको उनले बताए। 2 सिट क्षमता भएको इजी कार धेरै मेहनत र लामो समयको अन्तरालपछि निर्माण भएको बताउने अन्वयले अब उक्त कारलाई रिमोट कन्ट्रोलबाट चल्ने र आकाशमा उड्ने उपकरण बनाउने दावी गरे।
योभन्दा अगाडि ब्याट्री चल्नेवाला साइकल नै बनाएको थिएँ, त्यो खासै सक्सेस भएन। यी गाडीलाई चाहिँ के भन्छ रिमोट कन्ट्रोल मान्छे नबसिकन चलाउने बनाउने भन्ने विचार छ बनाउने, अनि उड्ने चिज चाहिँ मेहनत बनाउनु।
कार निर्माणमा उहाँको 35,000 रुपियाँ खर्च भएको छ। त्यो रकम उहाँको काकाले सहयोग गरेका हुन्। छोराले बनाएको कार अवलोकन गर्न विद्यालयमा पुगेका अन्वयका बुवा
उसको अङ्कलले इकोनोमिकल सपोर्ट चाहिँ बढी गरिराखेको हुन्छ, उसैले पैसा दिइराखेको हुन्छ, जाऊ किनेर ल्याऊ, आफै किनेर ल्याइदिनु।
पानी रकेट प्रक्षेपण प्रतियोगिताको आयोजना पनि एक्सिस विद्याश्रमले गरेको हो। त्यहाँ सहभागी विद्यार्थीहरूले यस्ता प्रतियोगिताले आफूहरूले प्रतिभा देखाउन पाउने प्रतिक्रिया दिए।
निधि ठाकुर, एस टु इङ्लिस बोर्डिङ हाई स्कुल। धनगढीका विद्यार्थीहरूले आफ्नो नलेजहरू सो गर्न पाइरहेका छन्, तिनीहरूले आफ्नो भएका आइडियाहरू सबलाई देखाउन खोजेका छन्। होप सो तिनीहरूले पनि सक्सेस हुन्छन्, पछि गएर आफ्नो सानैदेखि यस्तो आफ्नो जति नलेज छ त्यति बढाउँदै गयो भने पछि तिनीहरूको लागि पनि राम्रो हुन्छ होला।
विद्यार्थीमा भएका विज्ञान सम्बन्धी विभिन्न कला प्रतिभालाई देखाउन एक्सिस विद्याश्रमले यस्ता कार्यक्रम पहिलेदेखि नै गर्दै आएको छ। एक्सिस विद्याश्रमकी प्रिन्सिपल अनिता पन्त,
एक्सिस विद्याश्रमले हरेक वर्ष साइन्स एक्जिबिसन भनेर हामीले चाहिँ विज्ञान र प्रविधिलाई एकदमै महत्त्वका साथ अगाडि ल्याउने गरेको छौँ, होइन? किनभने अहिलेको युग भनेको नै विज्ञान र प्रविधिको युग हो। त्यसमा पनि बच्चाहरू प्राय बच्चाहरूको विशेष रुचि यो क्षेत्रमा भएको हुनाले यो क्षेत्रलाई चाहिँ हामीले विशेष प्रोत्साहन दिँदै आएको छौँ।
दिनेश एफएमका लागि सन्तोष राउत, धनगढी। अब केही खबर संक्षेपमा। असामको बैलपाटा अस्पतालले एक 5 वर्षीय बालिकाको घाँटीमा अड्किएको सिका निकालेर ज्यान जोगाएको छ। फायल गाविसका इन्द्र विककी 5 वर्षीय छोरी निकिता विकको घाँटीमा अड्किएको सिक्का चिकित्सकले निकालेर ज्यान जोगाएका हुन्। अस्पतालका निमित्त मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुङ्गानाको नेतृत्वको टोलीले बच्चाको घाँटीबाट सिक्का निकाल्न सफल भएको हो। डडेलधुरा सदरमुकामदेखि करिब 5 किलोमिटर पश्चिमपट्टि रहेको सुदूरपश्चिमकै प्रदेश प्रसिद्ध उग्रतारा मन्दिरमा सुरक्षाकर्मीले आगलागी हुनबाट जोगाएको छ। शुक्रबार मध्याह मन्दिरमा भइरहेको विवाहमा सहभागी युवाहरूले ननिभाइ फालिएको चुरोटको ठुटाबाट सल्केको आगोले उग्रतारा परिसरमा रहेका ससाना बोट बिरुवाहरू जलेर नष्ट भएका छन्। मन्दिरको पर्खालसम्म आगो पुग्ने समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी डडेलधुराले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। वृद्ध सेवा समिति टिकापुरले ज्येष्ठ नागरिक महिलाहरूलाई खिचडी खुवाएको छ। माघी पर्वको अवसरमा सेवा समितिले ज्येष्ठ नागरिक 50 भन्दा बढी महिलाहरूलाई वृद्ध सेवा समितिमा बोलाएर खिचडी खुवाएको हो। सेवा समितिले हरेक वर्ष ज्येष्ठ नागरिक महिलालाई माइतीको अभाव महसुस नहोस् भनी खिचडी खुवाउँदै आएको जनाएको छ। कार्यक्रममा 2 जना ज्येष्ठ नागरिक महिलालाई कपडा वितरण गरिएको छ। नेपाल जातीय उत्पीडित मुक्ति समाज पथरैया कैलालीको अध्यक्षमा जोगेन्द्र विश्वकर्मा चयन हुनुभएको छ। पथरैयामा भएको मुक्ति समाजको भेलाले विश्वकर्माको अध्यक्षतामा 21 सदस्यीय कार्य समिति चयन गरेको हो। थारू संस्कृति र परम्पराको जगेर्ना तथा सरकारबाट पाउनुपर्ने अधिकारको माग गर्दै थारू समुदायले धनगढीमा 3 दिने माघी खोज्ने बोज्ने मेला सुरु गरेका छन्। थारू समुदायमा माघलाई विशेष महिनाको रूपमा लिँदै परम्परादेखि गर्दै आएको गतिविधिबारे जानकारी दिनको लागि धनगढी उपमहानगरपालिका 5 तारानगर जाइजाली हसनपुर र मटियारीको संयुक्त आयोजनामा तारानगर देउथान मार्गमा माघी खोज्ने बोज्ने मेला सुरु गरिएको हो। र उद्योग वाणिज्य सङ्घ दार्चुलाले यस वर्ष प्रथम दार्चुला महोत्सव लगाउने तयारी गरेको छ। फागुन अन्तिम साता सदरमुकाम खलङ्गामा महोत्सव लगाउने तयारी गरेको हो। हाम्रो गौरव हाम्रो शान दार्चुला महोत्सव हाम्रो पहिचान भन्ने मूल नाराका साथ प्रथम दार्चुला महोत्सव तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय पर्यटन मेला 2073 लगाउने भएको हो। अब जाँदा जाँदै प्रसारणका प्रमुख खबरहरू पुनः एकपटक। 15,000 शेयर सदस्य रहेको नवजीवन सहकारीको झन्डै 3 करोड कर्जा रकम धरापमा, प्रशासनिक खर्चमा 2.5 करोड र सञ्चालक समितिको भत्ता र अनुगमनमा मात्रै 17 लाख खर्च। सडक विभागले माग गरेमा सुदूरपश्चिमका सडक निर्माणका लागि सेना परिचालन गर्न सकिने रक्षा मन्त्री बालकृष्ण खाँडको भनाई, नेपाली सेना र सरकारबीचको सम्बन्धमा कुनै चिसोपन नरहेको जिकिर। ग्रामीण क्षेत्रका किसानको जीवनस्तर सुधार गर्न स्थापना भएको कृषि विकास बैङ्कको किसानमाथिको लगानी घट्दै कृषिभन्दा उद्योग र व्यापारमा बढी लगानी। र लामो समयदेखि अवरुद्ध मोहना नदीको पुल निर्माणको कार्य आजबाट सुरु, धनगढीको एक्सिस विद्याश्रमका तन्वय चौधरीको 3 पाङ्रे इजी कार चर्चामा।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
हौस् त साँझ 6:30 बजेको आजको खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउतलाई बिदा दिनुहोस्। नमस्कार, शुभ साँझ।